سورت رات، بسم اللہ الرحمن الرحیم. سورت رات کا بنیادی تھیم کیا ہے؟ حق اور باطل کی جنگ، اور اس میں فتح حق کی ہوگی. جس طرح ہم نے پچھلی سورت میں یوسف علیہ السلام کے کردار سے سیکھا کہ اگر مسلمانوں کا کردار اعلیٰ ہوگا تو اللہ تعالیٰ ان کو دنیا میں بھی عزت دیں گے، اسی طرح سورت رات کی بہت ساری آیات ایسی ہیں جو اس بات کی خبر دیتی ہیں کہ جب ہم دنیا میں رہ کر لوگوں کو نفع دیں گے تو اللہ تعالیٰ ہمیں لوگوں کے لیے ناگزیر بنا دے گا. اور اس کی چند آیات تو بہت ہی خوبصورت ہیں جو انشاءاللہ آپ کو پھر سننے کے لیے دی جائیں گی. رات کہتے ہیں کڑک کو، تھنڈر سٹرم، اور سمپل سی سورت ہے. کائنات پہ غور و فکر کرتے ہوئے اللہ سبحانہ تعالیٰ کی محبت دلانے والی سورت ہے. آئیے دیکھتے ہیں ترجمے کے ساتھ. بسم اللہ الرحمن الرحیم. الف لام میم را، تلک آیات الکتاب. الف لام میم را حروف مقطعات ہیں، یہ کتاب الہی کی آیات ہیں. اور جو کچھ تمہارے رب کی طرف سے تم پر نازل کیا گیا وہ عین حق ہے، مگر تمہاری قوم کے اکثر لوگ مان ہی نہیں رہے. نوٹ کیجئے اس جملے کو، حق تو ہے لیکن اکثر نہیں مانتے. کیوں؟ کہ اکثریت کو حق اچھا نہیں لگتا. حق کڑوا ہوتا ہے، حق پھیکا بھی ہوتا ہے. حق کو سننے کے بعد انسان کو اپنے اندر ایک چبھن بھی محسوس ہوتی ہے. حق کو برداشت کرنا بھی مشکل ہوتا ہے. بہت سارے لوگ حق کو فیس نہیں کر پاتے کیونکہ حق ایک آئینے کی طرح ہمارے چہرے اور ہماری ذات کے داغ دھبے دور دکھاتا ہے. اس لیے اللہ تعالیٰ کہتے ہیں کہ اکثر لوگ اس کو نہیں دیکھتے. تو کیا نہ دیکھنے سے شکل بدل جائے گی؟ اگر امت مسلمہ نے قرآن کے آئینے میں خود کو دیکھنا شروع کیا ہوتا تو اللہ کے حکم سے آج تک ہم کافی حد تک سمر چکے ہوتے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں اپنے آپ کو حق کے آئینے میں دیکھنے والا بنا دے. اور وہی ہے جس نے یہ زمین پھیلائی ہے اور اس میں پہاڑوں کے کھونٹے گاڑ دیے اور دریا بہا دیے اور ہر طرح کے پھلوں کے جوڑے پیدا کیے، اور وہی رات پر دن تاری کرتا ہے. ان ساری چیزوں میں بڑی نشانیاں ہیں ان لوگوں کے لیے جو غور و فکر سے کام لیتے ہیں. اور دیکھو زمین میں الگ الگ خطے پائے جاتے ہیں جو ایک دوسرے سے ملے ہوئے بھی ہیں. انگور کے باغ ہیں، کھیتیاں ہیں، کھجور کے درخت ہیں، جن میں سے کچھ ایک تنے والے اور کچھ دو تنوں والے ہیں. سب کو ایک ہی پانی سیراب کرتا ہے، مگر مزے میں ہم کسی کو بہتر بنا دیتے ہیں اور کسی کو کمتر. ان سب چیزوں میں بہت سی نشانیاں ہیں ان لوگوں کے لیے جو عقل سے کام لیتے ہیں. اللہ تعالیٰ کہتے ہیں اس پہ غور کرو تو ہم بھی غور کرتے ہیں. ایک ہی زمین ہوتی ہے، پانی بھی پھیکا ہوتا ہے، پھل کے مختلف نکلتے ہیں کیونکہ بیج فرق ہوتا ہے. اللہ کے نبی نے فرمایا کہ دلوں کی مثال زمینوں کی طرح، یہ بالکل ایسے ہے جیسے اس وقت آپ سب بھی ساتھ ساتھ مل کے بیٹھے ہوئے. ویسے تو کچھ لوگوں نے گیپ چھوڑے ہوئے، لیکن جب ہم دین کی ایک محفل میں بیٹھتے ہیں ہمیں ایک ہی علم کا پانی مل رہا ہے، لیکن ہر ایک کا دل کس طرح اس علم کو لے رہا ہے، کس درجے سے، پیچھے سے آپ کس جگہ سے آئے، کوئی دکھی ہے، کوئی سکھی ہے، کوئی بیمار ہے، آپ سب بعد میں مختلف ہو جائیں گے. کسی کا ایک ٹیسٹ، کسی کا کوئی ٹیسٹ. قرآن کا پانی جب دل پر پڑے تو اس وقت ساتھ ہی دعا کر لینی چاہیے کہ اللہ یہ میرے دل کی خیر کو باہر نکال دے جو آج تک ڈسکور نہیں ہوئی تھی، میری سکلز، اور اگر میرے اندر کینے، بغض، گندگی ہیں تو اس قرآن کے پانی سے دھو دے. اور یاد رکھیے کہ زمین کی طرح دل بھی دو طرح کے ہوتے ہیں. زمین کے اچھی فرٹائل لینڈ، اور زمین وہ جس میں کچھ نہیں ہے. فرٹائل لینڈ پہ صرف پانی بھی ڈال دیں گے نا تو پودا اگائے گا. اسی طرح انسانوں میں کچھ لوگ ہوتے ہیں ان کے دل بہت ہرے ہوتے ہیں، بظاہر وہ دین سے بہت دور لگیں گے کہ لوگ ان کو دیکھیں کہیں گے یہ کہاں مانیں گے، یہ کہاں سیکھے، اچھا وہ بھی سنتا ہے، وہ بھی آتا ہے، وہ کیسے آ گئیں، ان کو کیسے یہ غلطی لگی، ان کو کیسے توفیق ہوئی. لیکن اللہ کو پتا ان کا دل کتنا ہرا ہے، وہ تھوڑا سا بھی سنتے ہیں آگے زندگی کا سفر شروع ہو جاتا ہے. اسی طرح ایک دوسری زمین ہے، چٹیل، کچھ بھی نہیں. آپ اس میں پانی کے ساتھ کھاد بھی ڈال دیں، بیج بھی ڈال دیں، کچھ نہیں نکلتا. تو جو دل مال کی اور دنیا کی محبت میں پتھر ہو چکے ہوتے ہیں ان کو قرآن کے پانی سے فائدہ نہیں نکلتا. اللہ سے دعا کرتے ہیں کہ ہمیں خیر والا بنا کر ہماری خیر کو عام کر دے. وَإِن تَعْجَبْ فَعَجَبٌ قَوْلُهُمْ. اب اگر تمہیں تعجب کرنا ہے تو تعجب کے قابل لوگوں کا یہ قول ہے کہ جب ہم مر کر مٹی ہو جائیں گے تو کیا ہم نئے سرے سے پیدا کیے جائیں گے؟ یہ وہ لوگ ہیں جنہوں نے اپنے رب سے کفر کیا ہے. وَأُولَئِكَ الْأَغْلَالُ فِي أَعْنَاقِهِمْ. اور یہ وہ لوگ ہیں جن کی گردنوں میں طوق پڑے ہوئے ہیں، یہ جہنمی اور جہنم میں ہمیشہ رہیں گے. یہ کون سے طوق تھے مکہ والوں کے گلوں میں؟ تعصب کے طوق، خود پسندی کے طوق. ہم بڑے، ہم ان لیڈز ہیں، یہ طوق. इसीलिए आप देखिए कि एक ही शहर, एक ही नबी, एक ही कुरान उतरा। अबू बकर ने पहले दिन कहा मन्ना वसद्दकना, ला इलाहा इल्लल्लाहु मुहम्मदु रसूलुल्लाह। अल्लाह के नबी ने उनको कैसे खिराज तहसीन पेश किया कि मैंने जिस पर भी इस्लाम पेश किया उसने थोड़ा सा जरूर सोचा सिवाय अबू बकर के, लेकिन उसी शहर की गलियों में अबू जहल भी थे। वही नबी, वही शहर सब, लेकिन तकब्बुर की वजह से करीब पड़ी चीज नजर ना आई और दूर दूर की कौड़ियां लाता रहा। तो ये जो अगलाल है ना, इनको पहचानना है, कहीं ऐसा ना हो कि कुरान का पानी ऊपर से गुजर जाए और दिल के अंदर एक चीज भी ना जा सके। वाउलाइका असहाबुन नार हुम फीहा खालिदून, ये जहन्नमी और जहन्नम में हमेशा रहेंगे। ये लोग भलाई से पहले बुराई के लिए जल्दी मचा रहे हैं, हालांकि इनसे पहले जो लोग इस रविश पर चले इन पर अल्लाह के साहब की इबरतनाक मिसालें गुजर चुकी। हकीकत ये कि आपका रब लोगों की ज्यादतियों के बावजूद इनसे चश्मपोशी से काम लेता है, यानी अल्लाह ताला ओवरलुक करता है लोगों को। हर गुनाह पे पकड़ने लगे तो जिंदा ही ना रहे लोग। और ये भी हकीकत है कि आपका रब सख्त सजा देने वाला है। ये लोग जिन्होंने आपकी बातों को मानने से इनकार कर दिया है, कहते हैं कि इस शख्स पर उसके रब की तरफ से कोई निशानी क्यों ना उतरी, आप तो महज खबरदार करने वाले हैं और हर कौम के लिए एक रहनुमा। अल्लाहु यालमु मा तहमिलु कुल्लु उन्सा, अल्लाह एक एक हामिला के पेट से वाकिफ है। इसमें सिर्फ औरतें नहीं है जो प्रेग्नेंट है, चींटियां, बकरियां, ऊंटनियां, गाय, भैंस, जो भी फीमेल प्रेग्नेंट है अल्लाह को पता है। कितना अल्लाह का इल्म है। बाज़ वक़्त माँ को खुद नहीं पता होता मैं प्रेग्नेंट हूँ, अल्लाह को उसका भी पता होता है। पर मैं जो कुछ इसमें बनता है वो इसे भी जानता है, और जो कुछ इसमें कमी या बेसी बेशी होती है वो इससे भी बाखबर है। ये क्या है? दर्देज है, कॉन्ट्रेक्शंस। और जिस तरह माँ के पेट में बच्चे की जो पोजिशंस है, बच्चा आज जिंदा है कि नहीं, बढ़ रहा है कि नहीं बढ़ रहा, सबको पता है। जब हमने अल इंसान पे किया था तो इन आयतों में एक प्रेजेंटेशन दिखाया था कि मदर वूम में बच्चा कैसे पलता है। अगर हुआ तो आपको भी इंशाल्लाह भेज देंगे आज, देखिएगा कि माँ के पेट में कितने काम हो रहे हैं। अल्लाह कहते हैं मुझे सब पता है। वो पोशीदा और जाहिर हर चीज का आलिम है, वो बुजुर्ग और हर हाल में बाला तर रहने वाला है। तुम में से कोई शख्स ख्वाह जोर से बात करे या आहिस्ता, कोई रात की तारीकी में छुपा हो या दिन की रोशनी में चल रहा हो, इसके लिए सब यकसा है। लहू मौकिबात मिन बैनी यदैहि व मिन खल्फिहि, हर शख्स के आगे और पीछे इसके मुकर्रर के वे निगरान लगे हुए हैं जो अल्लाह के हुक्म से इसकी हिफाजत कर रहे हैं और इसकी देखभाल करते हैं। ये कौन है? हदीस में आता है कि इंसान की हिफाजत के लिए फरिश्ते हैं, कहीं 10 फरिश्तों का जिक्र है, कहीं कुछ और है, लेकिन दो तरह के फरिश्ते हैं, ये नोट कर लीजिए। एक है हमारी जिस्मानी हिफाजत के, हम सो जाते हैं कानों में मच्छर नहीं घुसते, हम सोते हैं हमारा सांस नहीं उखड़ता, कभी बच्चे को चोट लगती है आप देखते हैं इधर चोट लगी और आप क्या कहते हैं, बाल बाल बच्चा, आंख नहीं फूटी। अगर ये फरिश्ते हमारी हिफाजत ना कर रहे होते तो जितनी टूटी हुई आंखें आपको दिखती हैं उतनी फूटी हुई आंखें भी दिखती, लेकिन हम ऐसा नहीं देखते। ऐन वक्त पे फरिश्ता बचाता है, हम सामने से आती हुई चीज से तो खुद को बचाते हैं, पीछे से कौन बचाता है, इधर से कौन बचाता है? हमारे फरिश्ते, हमारी जुबान पे फरिश्ते, नाकों के नतनों पे, कान पे अल्लाह ने फरिश्ते रखे। ये उसकी मोहब्बत नहीं है? क्या माँ हिफाजत करेगी? माएँ अपनी गोदों से बच्चे उतारती नहीं है, हालांकि गोद से बच्चे गिर जाते हैं। अल्लाह हिफाजत करता है, अल्लाह के हवाले अपने बच्चों को करके आप अल्लाह के रास्तों में भागते हैं, फिर देखिए अल्लाह ताला आपको कितनी खैर देता है। दूसरी किस्म के फरिश्ते हैं आमाल की हिफाजत के फरिश्ते, इनका जिक्र हम इंशाल्लाह सूरत अल इन्फितार में पढ़ेंगे। इन्ना अलैकुम लहाफिज़ीन किरामन कातिबीन, जो हमारे नामे आमाल की हिफाजत करते हैं कि कहीं ऐसा ना हो कि ये बेचारियां इतनी देर से बैठी कुरान पढ़ रही सुन रही और फरिश्ते ने लिखा ही नहीं, कोई नोट ही नहीं कर सका इनका अजर, इन्होंने इतना लंबा रोजा रखा और किसी ने अमल में लिखा ही नहीं। देखिए एंट्रीज रह जाती है ना कभी अकाउंटिंग करने वालों से, तो इधर जाया हो गया नहीं, अल्लाह जाया नहीं करता, आपके पास नहीं लिखा गया अल्लाह ने दे दिया, ये भी अल्लाह की मोहब्बत है। और उसके बाद वो आयत है जो इस सूरत की आयत तदब्बुर है, एक और अगली सूरतों में भी आएगी, इसी में भी और आएगी, लेकिन असल में हमारे थीम से यही आयत रिलेट करती है। इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम, हकीकत ये है कि अल्लाह किसी कौम के हाल को नहीं बदलता जब तक वो खुद अपने औसाफ को नहीं बदल देती, और जब अल्लाह किसी कौम की शामत लाने का फैसला कर ले तो फिर वो किसी के टाले नहीं चल सकती, न अल्लाह के मुकाबले में ऐसी कौम का कोई हामी और मददगार है। इसी पे वो शेर है कि खुदा ने आज तक उस कौम की हालत नहीं बदली نہ ہو خیال جس کو اپنی حالت کے بدلنے کا. کیسا تکلیف دینے والا ٹاپک ہے. اللہ تعالیٰ اس پہ انسان کو حسرت دلا رہے ہیں. اور آج کوئی ہم سے دیکھے, اللہ آج امت مسلمہ کو یہ آیت پڑھا کر کیا بتاتے ہیں کہ اپنی فکر کرو کہ تمہاری حالت کب بدلے گی, تمہارے حالات کب بدلیں گے, جب تمہاری حالت بدلے گی. اور کب بدلے گی لکھ لیں, جب ہم خود کو ایک قوم سمجھیں گے. جب ہم خود کو ایک امت سمجھیں گے نا, پھر ہماری حالت بدلے گی. آج انڈیویجولزم کا دور ہے. ظاہری طور پہ, انفرادی طور پہ بہت ساری نیکیاں لوگ کر رہے ہیں, آج بھی کرتے ہیں, لیکن عمومی طور پہ آج امت سو رہی ہے. آج اس امت کو اٹھانے اور ابھارنے کی ضرورت ہے. اللہ تعالیٰ کا کوئی شکوہ دیکھے, اور آج ہماری مستیاں دیکھے, ہماری پارٹیاں, ہمارے فیشیل, ہمارے پیڈیکیور, مینی کیور, ہمارے پارلر کے چکر, جیولر کے چکر, اور ہمارے کپڑے سیتے ہیں جا کے ان کے ساتھ, کہ ہماری مغز ماریاں تو دیکھے. ایک طرف ہماری یہ حالت ہے, اور دوسری طرف آج ہماری گودیں جاہل ہیں. ہم علم سے دور, ہم قرآن سے دور, ہمارے بچے دور ہیں. بتائیے, جب گود جاہل ہوگی تو نسل کیسے پنپے گی؟ آج کی عورت کو ایجوکیٹ کرنا, اگلی امت کو ایجوکیٹ کرنا ہے. ایک ماں کو تعلیم دینا, ایک امت کو تعلیم دینا ہے. جب تک میں اور آپ یہ ذمہ داری اپنے کندھوں پہ محسوس نہیں کریں گے, تب تک امت کی حالت نہیں بدلے گی. خود سے کہیے, ساری امت کی ذمہ داری میرے کندھوں پہ. آپ دیکھیے کہ آج ہمارے پاس ہر چیز کا وقت ہے, علم حاصل کرنے کا وقت نہیں ہے. بڑی ادا سے کہتے ہیں جاب ہے, بڑی ادا سے کہتے ہیں شاپنگ کرنی ہے, بڑی ادا سے کہتے ہیں گھر میں کام ہے. کام 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 کام, باقی کام کب ہوگا؟ مہندیوں کے لیے بیٹھنے کے لیے چار چار گھنٹے ہیں, علم کے لیے ہم دو تین گھنٹے بیٹھنا مشکل سمجھتے ہیں. بیکار لغویات کو دیکھنے کے لیے ہم وقت ضائع کر دیتے ہیں, لیکن آج ہمیں علم کی قدر نہیں رہی. واللہ جس وقت تک مسلمانوں نے علم کو لیا تھا, اس وقت مسلمان اونچے تھے. اس کتاب کے ساتھ اللہ نے قوموں کی حالت کو جوڑ کے رکھا ہوا ہے. جس قوم کے اندر کتاب کا تعلق ہوگا, اللہ اس قوم کو عزت دے گا. آج ہم کام کی بجائے چھٹی کے بہانے ڈھونڈتے ہیں. وقت پہ کوئی پہنچ جائے تو شرمندہ ہوتا ہے, سوری ہم وقت پہ آ گئے, پتہ چلا ابھی کرسیاں لگ رہی ہیں. کوئی نظام ہمارا سیدھا دکھتا ہے؟ ہر نظام ڈھیلا, شادیاں بے ڈنگی, ہمارے ادارے خراب, ہمارے آفیسز خراب, اور کوئی ہماری سستیوں کو دیکھے اور کہتے ہیں وہ رولز بناؤ جس میں ہماری ساری سستیاں اکوموڈیٹ ہو جائیں, جس میں ہماری ساری بے ترتیبیاں چلیں. ایکسیلنسی سے آج گھبرانے لگے, ایوریج کام کرنا چاہتے ہیں, کاہل کرتے ہیں. آج جو جتنا کاہل ہے وہ عزت والا ہے. ایک بیگم کاہل ہے تو عزت ہے, اور محنتی ماسی آج بے عزت اور ذلیل ہو رہی ہے. تو کیسے اللہ بھی میرے اور آپ کے حالات بدلے؟ جھگڑے کرنے میں ہم تیز, گلاسی میگزین پڑھنے میں ہم تیز, لیکن ہمیں اس وقت فکر نہیں ہے اس بات کی کہ ہم جا کدھر رہے ہیں. اس وقت کام کرنے کا وقت ہے. بہت دیر آرام کر لیا, اس لیے ضرورت ہے اس بات کی. اور حقیقت ہے کہ اللہ نے جو نقشہ دکھایا نا ہمیں حضرت یوسف کی صورت میں اور اس کے آگے پیچھے, 1000 سال تک ہم ایسے ہی تھے. آج ہمارے بچوں کو اگر کوئی کہے نا کہ بیٹا تمہیں پتا ہے وی وار سپر پاور آف دی پاسٹ, تو وہ ہنسیں گے, کہیں گے یہ کس سٹوری میں پڑھا, یہ کس فلم میں پڑھا. وی وار ورلڈ لیڈر, یہ حالات تھے اس وقت. ہم نے دنیا کو سائنس دی, ہم نے ترقی دی, اور آج وہی ہوا کہ جیسے ہر دن کے بعد رات آتی ہے نا, اس وقت امت کے دن کو رات میں ڈھلتا ہوا دیکھا ہے, لیکن ہر رات بھی نہیں رہے گی. چند باتیں نوٹ کیجئے. چاہتے ہیں ہم عروج پائیں, تو عروج کی ترکیب چار کام ہے. ایک حدیث میں آپ نے فرمایا کہ جب چار کام کسی میں ہو جائیں, اللہ اس گروہ, اس انسان اور اس جگہ کو, اس ادارے کو عزت دیتا ہے. نمبر ایک, امانت کی حفاظت, بات میں سچائی, حسن اخلاق, اور کھانے پینے میں احتیاط اور پرہیزگاری. یہ چار کام جس دن امت میں آ گئے, آپ دیکھیے گا کہ عروج کا راستہ کھل جائے گا. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ میرے رب نے مجھے 9 باتوں کا حکم دیا, یعنی جن باتوں پہ عمل کرنے سے عزت ملتی ہے. نمبر ایک, اللہ سے ڈرنا ہر حال میں. ساتھ ساتھ اس کو امت مسلمہ کی چیک لسٹ کے طور پہ لکھتے جائیں, ہر حال میں اللہ سے ڈرنا ہے. عدل اور انصاف کی بات کہنا غصے اور رضامندی میں, میانہ روی کو اختیار کرنا امیری اور فقیری میں, اہل قرابت سے رشتہ جوڑوں, جو توڑے ان سے جوڑوں, جو نہ دے ان کو دوں, جو محروم کرے ان کو عطا کروں, اور اسی طرح کے کام کرنے والوں کو اللہ تعالیٰ دنیا میں عزت بھی دیتا ہے اور ان کی مدد بھی کی جاتی ہے. اللہ کے نبی نے فرمایا کہ میری خاموشی میں تفکر ہو, میرا معاملہ اللہ کے ساتھ کیسا ہو, میری گفتگو ذکر والی ہو, میری نظر عبرت والی ہو, میں نیکی کا حکم دوں. آج جب امت مسلمہ اس قسم کی خوبصورت کریکٹر بلڈنگ اپنے اندر لائے گی تو بات بنے گی, پھر کام ہوگا. آپ دیکھیے کہ اس طرح کے حالات کبھی تھے. آپ کو میں ایک پڑھ کے سناؤں, وقت تو نہیں ہے, لیکن آج اتنی خوبصورت شیئرنگ کسی نے بھیجی تو میں نے اسی وقت نیت کی کہ اس آیت کے ساتھ آپ کو پڑھاؤں گی. آج اس چیز کو عام کیوں کرنے کی ضرورت ہے کہ ہمیں لگا کہ ہم نے کبھی کوئی اچھا کام کیا ہی نہیں ہے. ہم نے یہ واقعہ تو بہت دفعہ سنا ہے کہ ہیبرو یونیورسٹی کیسے بنی اور آج اسرائیل کی ریاست جو قائم ہے اس سے پہلے کتنی پریپریشن کی گئی تھی. یہ میں نے خود بھی کئی جگہ سبیل الجنہ میں ایک آدھ دفعہ سنایا پڑھ کے, لیکن ہمیں یہ نہیں پتا کہ مسجد نبوی کی جو توسیع ہوئی تھی وہ کیسے ہوئی تھی. میں پڑھ دیتی ہوں اس کو, آپ لوگ سن لیجیے اور آپ کو پتا چلے گا کہ ہم مسلمان ایک وقت تھا کتنے پرفیکشنسٹ تھے. لکھتے ہیں کہ لوگ تاج محل کو محبت کی علامت قرار دیتے ہیں, مگر یقین کریں کہ عثمانی دور میں مسجد نبوی کی تعمیرات کی دنیا میں محبت اور عقیدت کی معراج ہے. ذرا پڑھیے اور اپنے دلوں کے اللہ کے نبی کی محبت سے منور کریں. ترکوں نے جب مسجد نبوی کی تعمیر کا ارادہ کیا تو انہوں نے اپنی وسیع اور عریض ریاست میں اعلان کیا کہ انہیں عمارت سازی سے متعلق فنون کے ماہرین درکار ہیں. اعلان کرنے کی دیر تھی, ہر علم کے مانے ہوئے لوگوں نے اپنی خدمات پیش کر دی. سلطان کے حکم سے استنبول کے باہر ایک شہر بسایا گیا جس میں اطراف عالم سے آنے والے ان ماہرین کو الگ الگ محلوں میں بسایا گیا. اس کے بعد عقیدت اور خیرت کا ایسا باب شروع ہوا جس کی نظیر مشکل ہے. خلیفہ وقت جو دنیا کا سب سے بڑا فرما روا تھا, یعنی استنبول اس وقت دنیا کا سب سے بڑا ملک تھا اور مسلمز تھے وہ, شہر میں آیا اور ہر شعبے کے ماہر کو تاکید کی کہ اپنے ذہین ترین بچے کو اپنا فن سکھائے. اس طرح سکھائے کہ اسے یکتا و بے مثال کر دے. خود نہیں کرنا, بچوں کو سکھانا ہے, کیونکہ ایکسیلنسی آنے تک وہ بچہ جوان ہو چکا ہوگا اور تم بوڑھے ہو چکے ہوگے. تو کہا اپنا اپنا فن خود نہیں آزماؤ, بچوں کو سکھاؤ. اور اسے اس طرح کرائے کہ اسے یکتا و بے مثال کر دے. اسی اثنا میں ترک حکومت اس بچے کو حافظ قرآن اور شخص سوار بنائے گی. دنیا کی تاریخ کا یہ عجیب و غریب منصوبہ کئی سال جاری رہا. کتنے سال رہا ہوگا آپ کو پتہ؟ 25 سال. 25 سال بعد نوجوانوں کی ایسی جماعت تیار ہوئی جو نہ صرف اپنے شعبے میں یکتائے روزگار تھے بلکہ ہر شخص حافظ قرآن اور بعمل مسلمان بھی تھا. یہ لگ بھگ 500 لوگ تھے. اسی دوران ترکوں نے پتھروں کی نئی کانیں دریافت کی, جنگلوں سے لکڑیاں کٹوائیں, تختے حاصل کیے گئے اور شیشے کا سامان بہم پہنچایا گیا. یہ سارا سامان نبی کریم صلی اللہ علیہ وسلم کے شہر پہنچایا گیا. تو ادب کا یہ عالم تھا کہ اسے رکھنے کے لیے مدینہ سے دور ایک بستی بسائی گئی تاکہ شور سے مدینہ کا ماحول خراب نہ ہو. نبی صلی اللہ علیہ وسلم کے ادب کی وجہ سے اگر کسی پتھر میں ترمیم کی ضرورت پڑتی تو اسے واپس اس بستی بھیجا جاتا. ماہرین کو حکم تھا کہ ہر شخص کام کے دوران باوضو رہے اور درود شریف اور تلاوت قرآن میں مشغول رہے. ہجرہ مبارک کی جالیوں کو کپڑے سے لپیٹ دیا گیا کہ گرد و غبار روضہ پاک میں نہ جائے. ستون لگائے گئے کہ ریاض الجنہ روضہ پاک پر مٹی نہ گرے. یہ کام 15 سال تک چلتا رہا اور تاریخ عالم گواہ ہے کہ ایسی محبت اور ایسی عقیدت سے کوئی تعمیر نہ کبھی پہلے ہوئی اور نہ کبھی بعد میں ہوئی, نہ بعد میں ہوگی. یہ ہم تھے. کیوں نہیں آج ہم, آج ہمیں کیوں اللہ کے نبی سے یہ محبت نہیں ہے؟ آج ہم اتنے بادب کیوں نہیں؟ آج تم اسی روزے پہ کھڑے ہو کے پتہ نہیں کیا کچھ کرتے. دعا کیجئے کہ اللہ تعالیٰ آج امت کی حالت بدل دے. یقین کریں کردار پیدا کر کے جائیں گے تو اللہ تعالیٰ دے گا. اور دکھ کی بات یہ ہے کہ جو باتیں ہم نے لینی تھی آج وہ دوسروں نے لے لی. اللہ اس آیت میں مجھے اور آپ کو میسج دیتا ہے, تبدیلی پیدا کرو. آپ دیکھیے, آپ ایک کمپیریزن کر لیجئے. آج کے ترقی یافتہ ملکوں کو کمپیئر کیجئے مسلمانوں کے ساتھ. کیا ہوتے ہیں ترقی یافتہ لوگ؟ محنتی, وقت کی قدر کرنے والے, پلاننگز کرنے والے, تعلیم اور تربیت کو عام کرنے والے. ان کے اندر آپ دیکھیے کہ تعلیم کی جو کوششیں وہ ہمارے اپنے ملکوں میں نہیں. علم دوست ہوتے ہیں, انسانوں کی قدر ہے, لیبر کی قدر ہے, مقصد کے لیے جیتے ہیں, ڈگنیٹی آف لیبر ہے ان کے پاس. ان کے بڑے بڑے مورلز ہیں, ان کے بہت بڑے بڑے ہدف ہیں, اتنے بڑے بڑے ٹارگیٹ ہیں. سوشل ورک ان کے ملکوں میں ہوتا ہے. دوسروں کے آرام کی فکر ہے. رات کو آپ ویکیوم نہیں چلا سکتے, آپ بوڑھوں کے پاس ہارن نہیں بجا سکتے, وقت کی پابندی, ناپ تول میں کمی وہ نہیں کرتے, ریسرچ وہ کرتے ہیں, ایجادات وہ کرتے ہیں. کیا یہ سب میں اور آپ نہیں کر سکتے؟ ڈسکوری ساری انہوں نے کر لی, دل کھول کر تعلیم پہ حاصل کرتے ہیں. کیا آپ میں ان میں سے آدھی بھی چیزیں نہیں اپنا سکتے؟ वो लोग इतना कुछ दुनिया पे लगा रहे हैं तब कामयाब है। मैं अक्सर जहाज में बैठती हूँ तो मैं सोचती हूँ शायद गलती से कोई पुर्जा उतर गया हो तो जहाज गिर जाए, शायद इधर कोई जंग लगा हो तो कुछ हो जाए। फिर मैं कहती हूँ नहीं, ये जिस कौम के आते हैं उन्होंने चार चार दफा चेक करके इनको किया, और हमारे त्यारों में बैठने वालों को लोग दुआएं देते हैं अच्छा जिंदगी रही तो मिलेंगे। वल्ला ही, और कौन से त्यारे आपके मेरे मुल्क में आते हैं बिकने के लिए जो इनके अपने कंडेम हो चुके होते हैं, क्योंकि अपने तो हम बनाते नहीं, नए वो बेचते कोई नहीं, उनको पता नए बेच दिए तो पुराने कौन खरीदेगा, अकलमंद लोग हैं वो, लेकिन अपनी दुनिया बना रहे हैं। अगर आज मुसलमान अकलमंद होता और ये सब कुछ कर लेता जितना वो कर रहे हैं तो आज उम्मत मुस्लिमा की हालत भी बदलती। आप देखिए कि उधर इतने काम है, अल्लाह ताला कहते हैं तुम उसके मुकाबले क्या करते हो, एक शादी पे करोड़ों, दुल्हन का मेकअप 20-25 हजार। हमने इस तरह से अपनी जिंदगी को रखा कि हमारी गुफ्तगू देखिए, किसी कौम को अपने जमाना ना उसकी गुफ्तगू के मौजू देख लें, वहां के मैगजीन्स को देख लीजिए, क्या पहना क्या खाया, कैसी लग रही थी, किधर थी, क्या जा रही हो, क्या चल रहा है आजकल, फैशन क्या आजकल ट्रेंड क्या। तो जरूरत है इस बात की कि आज हम अपने आप को रखें। छुट्टियों का हमें शौक है, मस्जिदों में हमें धमाके मिलते हैं, स्कूलों में बच्चों को भेजते हुए हमें डर है, सियासत की बातें, बच्चे बच्चे आपको सियासी चीजें आगे भेजें तो उसी से सोच लीजिए कि कितना एग्रेशन है, घरों में झगड़े, दिलों में कीने और रस्मों में दिखावा हो तो अल्लाह उस कौम की हालत फिर कैसे बदले। फिर इस आयत को सोचिए अब इन सारी बातों के बाद कि इन्नल्लाह ला युगैरु मा बिकौमिन हत्ता युगैरु मा बिअन्फुसिहिम। अल्लाह ने आज तक उस कौम की हालत नहीं बदली जिसको अपनी हालत के बदलने का यकीन ना हो, और हालत बदलती है इस किताब के साथ। अरब बद्दू थे, गंवार थे, लड़ाके थे, उजाड़ थे, शराबी, पापी, सूदखोर, बेटियों को ज़िबा करने वाले थे, इस किताब से जो जुड़े तो अल्लाह ने उनके नसीब बदल दिए। आज हम सब इस किताब के लिए कितनी मेहनत करने को तैयार हैं, सच बताइए हम कितनी मेहनत करने को तैयार हैं ज़हनी तौर पे कि हम कितना वक्त इस किताब को दे सकते हैं। सब अपना बोल दें हम तो इस वक्त कुरान के पानी में डूबे हुए हैं, बाहर वालों से तो हम पूछ भी नहीं सकते। अपने आप से खुद लिख लें अपने नोट्स में, एक छोटी सी पर्ची पे लिखें, मैं अब अपनी अगली जिंदगी में से कितना वक्त इस किताब को लगा सकती हूँ। आपको होता है कि एक साउथ अमेरिकन था, उसने एक सिविलाइजेशन को सीखने के लिए 22 साल जाकर उस तहजीब के अंदर रहकर देखा, सिर्फ इसलिए कि वो मुर्दा होती भी तहजीब को जिंदा करना चाहते थे, वो अपनी जुबान को मुर्दा होने से बचाने के लिए 20-22 साल लगा रहे थे। आज हम 22 महीने नहीं लगा सकते इस जालिकल किताब ला रैब फीह को। गुजराती जुबान की आपको होता है ग्रामर किसने लिखी, एक क्रिश्चियन ने, क्यों, क्योंकि उसको गुजराती में बाइबल का ट्रांसलेशन करना था, उसने पहले ग्रामर लिखी, कहा कि चलो इनका भी फायदा लेकिन मैं इस जुबान में किताब छाप कर लोगों को बांट दूं। आज मैं और आप देखिए हमारा क्या हाल है, कितने दुख की बात है कि बिगड़ी हुई कौमें बन गई और हम बनकर बिगड़ गए। वो लोग जो बम गिरा के बदनाम हुए पूरी दुनिया में हिरोशिमा और नागासाकी पे, आज वो कहां पहुंच गए और आज हम दुनिया के लीडर कहां चले गए। और सबसे बड़ी बात है कि वाए नाकामी, बताए कारवां जाता रहा, कारवां के दिल से एहसास जिया जाता रहा। आज दुख यह है कि हमारे दिल से एहसास भी चला गया। आज ये तो मसला नहीं है कि हम परेशान है, मसला ये कि हम मानते भी नहीं ऐसी बातों को। लोग कहते जल्दी करे पारा नहीं पूरा होगा, हम थक जाएंगे, लेकिन जब एहसास खत्म होता है फिर आप अपना लॉस कभी पूरा नहीं कर सकते। जिसको पता ही नहीं मेरा लॉस हो रहा है तो फिर क्या होगा, कहां मुसलमान पहुंच चुके थे। आपको पता है इस्तंबोल की तो हिस्ट्री पढ़ के देखें, कभी आप स्पेन की हिस्ट्री पढ़ें, फ्रांस के दरवाजे पे मुस्लिम हुकूमत पहुंची हुई थी। अगर वहां मुसलमान तफरकाबाजी का शिकार ना होते तो ये सब मुसलमान मुल्क होते आज। आपने कभी सोचा यूरोप में एक नून का नुक्ता इस्तंबोल लगा हुआ और जो था वो चला गया दूसरों के हाथ में, क्यों, कि हम मुसलमान डर रहे। वी लिक द बोट दैट किक्स अस, हम उन्हीं लोगों को फिर अपना बड़ा समझते रहे जिन्होंने हमें ठोकरें लगाई, किस तरह उम्मत को उन्होंने तोड़ा। आप पढ़ के देखे, मैंने एक लेक्चर दिया हुआ इस पे थी कहीं है स्पेन की हिस्ट्री का, अगर आप कहीं भेज सके तो इन आयतों के साथ भेज दें कि किस तरह हम अरूज पे थे और कैसे लम्हा लम्हा वो टूटी थी। आपको मैं अब सुनाऊं तो आपका दिल चाहे कि मैं रोकू ही ना, इतनी उसकी मर्सराइजिंग किस्म की स्टोरी है। जो बच्चे इंग्लिश में जाके गूगल में जाके पढ़ के देखें, मुस्लिम पॉइंट ऑफ व्यू से स्पेन की जरा हिस्ट्री पढ़ के तो देखिए ये कैसे हुआ, कैसे उन्होंने टकों के मोल आपकी बड़ी बड़ी चीजों को खरीदा, आपसे छोटे छोटे टुकड़े खरीदते गए और आपको बेदखल करते रहे। आज हम उनके झूठे नगीनों को देकर आहें भरते हैं और सच्चे मोती डायमंड हमारे हाथ में है। जब तक बच्चा अपनी माँ के हाथ में कुरान नहीं देखेगा, तब तक वो खुद भी कुरान के पास नहीं आएगा। माँ दीन सीखती है तो बच्चे भी दीन पे आते हैं, माँ फैशन देखती है तो बच्चियां भी फैशन करती हैं। मैं आप सबको 3-4 सेकंड देती हूँ, आप खुद अपने लिए कोई कमिटमेंट लिखें और जिसका दिल चाहे बाद में दे दें। शायद ये बात लिखी हुई आपके और मेरे नामे अमाल को भारी करने के लिए काबिल हो। मैं इस किताब को सीखने के लिए कितनी मेहनत कर सकती हूँ? क्या ये चंद दिन के बाद खत्म हो जाएगी किताब? दैट्स इट, दैट्स एंड? तो फिर याद रखिए, इन अल्लाह ला युगैर मा बिकौमिन। शायद जन्नत मिल जाए, दुनिया जन्नत नहीं बनेगी हमारी, ऐसी ठोकरों में हमारी नस्लें जाएंगी। ये सजा है जब कोई कौम किताब को छोड़ती है, अल्लाह उसको ठोकरों में ले आता है। इन अल्लाह यरफ़ बिहाज़ल किताबी व यज़ाउ बिहा आखरीन। तो ये उरूज की रेसिपी है, आज की रेसिपी यही बना लें, अपने बच्चों के ऊपर, अपने मर्दों पे, अपनी औरतों पे, अपने बड़ों पे, अपने छोटों पे, जितनी मेहनत कर सकते हैं उनको इस किताब से फेमिलियर कर दें इससे पहले कि उनकी अपनी किताब खुल जाए। नई कदर आती तो अगली आयतों में अल्लाह ताला हमें इशारे दे रहा है, कायनात के अंदर छुपे हुए इशारे क्या।